यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म कमला रसाईली। समाचारको शुरूमा प्रमुख समाचार। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिकामा पोखरीमा डुबेर 5 बालिकाको मृत्यु। देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर शैक्षिक नीति बनाउन सम्बद्ध निकायलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। नेपाली कंग्रेसका प्रदेश सांसद कृष्णचन्द्र नेपालीद्वारा गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेश। नेपालमा आज 5,225 जना कोरोना संक्रमण मुक्त, थप 3,750 नयाँ संक्रमण पुष्टि, 67 जना संक्रमितको मृत्यु। आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजना बनाएर अघि बढ़न 77 जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन। र पाकिस्तानको बलुचिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा 18 जनाको मृत्यु, 42 जना घाइते। धनुषा जिल्लाको मुखियापट्टी मोसहरनिया गाउँपालिकाको ओडा नम्बर 6 रहेको पोखरीमा डुबेर 5 जना बालिकाको मृत्यु भएको छ। चर्को गर्मीबाट जोगिनका लागि पोखरीमा नुहाउन गएका बेलामा ओडा नम्बर 6 लक्ष्मीपुरका 5 जना मृतक बालिकाहरू 12 वर्ष मुनिका रहेको ओडा नम्बर 6 ओडाध्यक्ष धर्मेन्द्र कुमार यादवले जानकारी दिनुभयो। पोखरीमा डुबेका सबै बालिकाहरूको शव नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको गोताखोर एवं स्थानीयवासीहरूको सहयोगमा बाहिर निकालिएको थियो। डुबेर मृत्यु हुनेमा 12 वर्षकी लक्ष्मीनिया यादव, 10 वर्षकी चन्दा भगत, 12 वर्षकी रंजु पूर्वे, 11 वर्षकी ललिता शाह र 12 वर्षकी चाँदनी ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले मृतक बालिकाहरूको शव पोस्टमार्टम गरी परिवारको जिम्मा लगाएको जनाएको छ। अहिले सो गाउँपालिकाको ओडा नम्बर 6 भगवतीपुर गाउँ नै शोकमा डुबेको छ। नेपाल भारतको सीमासँग जोड़िएको सो ठाउँमा खनिएको नयाँ पोखरीमा डील पनि नभएको ओडाध्यक्ष यादवले जानकारी दिनुभयो। बालिका डुबेको थाहा पाएर सँगै बाख्रा चराउन गएका अन्य 2 जना बालिका गाउँमा आएर खबर गरेका थिए। यसैबीच नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पोखरीमा डुबेर 5 बालिकाको मृत्यु भएको घटनाप्रति दुःख प्रकट गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर सोही अनुरूप शैक्षिक नीति नियम बनाउन सम्बद्ध निकायलाई निर्देशन दिनुभएको छ। चिकित्सा सेवा आयोगको 7 बैठकलाई आज सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले आवश्यकता आकलन नगरी जनशक्ति उत्पादन गर्दा कहीँ नपुग्ने र कहीँ बढ़ी भएर बेरोजगार हुनुपर्ने अवस्था आउनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो। आयोगका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले अस्पतालमा जाँदा आफूले पनि नर्सको अभाव देखेको उल्लेख गर्नुहुँदै कतिपय अस्पतालमा आवश्यकता अनुसारको दरबन्दी सिर्जना नभएको समेत बताउनुभयो। प्रधानमन्त्री ओलीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदको सम्बन्धमा चलेका चिकित्सा स्वास्थ्यका शैक्षिक कार्यक्रमहरू आवश्यक भए चलाउन र नभए तत्काल बन्द गरिनुपर्ने बताउनुभयो। नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र पौडेलले गण्डकी प्रदेशको मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको छ। गण्डकी प्रदेश प्रमुख सीता कुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि दावी गर्न प्रदेश सभाका सदस्यहरूलाई आह्वान गर्नुभएपछि 31 जना सांसदहरूको हस्ताक्षर सहित नेपालीले दावी पेश गर्नुभएको हो। नेपालको संविधानको धारा 168 उपधारा 3 बमोजिम गत वैशाख 29 गते गण्डकी प्रदेशमा मुख्यमन्त्रीमा नियुक्त पृथ्वी सुब्बा गुरूङले संविधानको धारा 168 उपधारा 4 बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि आज आह्वान गर्नुभएको हो। प्रदेशसभाको आजको पत्रबाट जानकारी आएपछि प्रदेश प्रमुख पौडेलले संविधानको धारा 168 उपधारा 5 बमोजिम मुख्यमन्त्री नियुक्तिका लागि प्रदेशसभा सदस्यहरूलाई आह्वान गर्नुभएको प्रदेश प्रमुख कार्यालयका प्रवक्ता चण्डी प्रसाद अर्यालले विज्ञप्ति मार्फत जानकारी दिनुभयो। प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्तिको प्रयोजन का लागि शनिबार अपरान्ह 3 बजेसम्म प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम प्रदेशसभाका सदस्यलाई दावी गर्न आह्वान गर्नुभएको हो। जारी विज्ञप्तीमा अर्को प्रदेश मन्त्री परिषद गठन नभएसम्म मौजूदा मन्त्री परिषदले कार्य गर्ने गरी संविधानको धारा 169 उपधारा 3 बमोजिम प्रदेश प्रमुखले तोक्नु भएको जनाइएको छ। नेपालमा आज थप 5,225 जना कोरोना भाइरस संक्रमणबाट मुक्त भएका छन्। नेपालमा हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या 5,20,816 पुगेको र निको हुने दर 86.2% रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार आज 3,750 जना का नयाँ संक्रमित थपिएका छन्। 9598 नमूनाको पीसीआर परीक्षण गर्दा 2709 जना तथा 5584 नमूनाको एन्टीजेन परीक्षण गर्दा 1041 जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी आज थप 67 जनाको मृत्यु भएपछि कोरोना संक्रमणका कारण मृत्यु हुनेको कुल संख्या 8305 पुगेको छ। मन्त्रालयको तथ्याङ्क अनुसार आज देशभरिमा गरी जम्मा 75275 जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। गृह मन्त्रालयले कोविड 19 का कारण प्रभावित भएको मुलुकको आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजनाका साथ अघि बढ़न 77 जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीहरूलाई निर्देशन दिएको छ। मन्त्रालयले 77 जिल्ला प्रशासन र निकायका अधिकारीहरूलाई 12 बुँदे परिपत्र जारी गर्दै कोविड 19 नियन्त्रणमा सक्रियता पूर्वक लाग्न र आवश्यक योजना निर्माण गरी सुरक्षा स्थितिलाई मजबूत बनाउन निर्देशन गरेको गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले जानकारी दिनुभयो।
गृहमन्त्रीज्यूबाट विशेष खालको निर्देशन पनि भएको छ। विशेष गरी अहिले कोविडको प्रतिकार योजनालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने कुरा एउटा कुरा छ र दोस्रो कुरा चाहिँ अब शान्ति सुरक्षालाई एकदम मजबुत बनाउने दोस्रो कुरा छ। तेस्रो कुरा चाहिँ विकास निर्माणका कामहरूमा आवश्यकता अनुसार अन्तर्निकाय समन्वय गरेर सहजीकरण गरिदिने भन्ने कुरा छ। चौथो कुरा चाहिँ अब यो सुशासनको प्रत्याभूतिमा हामी एकदमै अब्बल दर्जाको हुनुपर्छ। जनताका कामहरू चाहिँ तुरन्तै गरिदिनुपर्छ। हुने काम तुरन्तै गर्ने, नहुने काम यही हो कारणले गर्दा नहुने भन्दा स्पष्ट बुझाइ पनि दिनुपर्ने हुन्छ। काम झुलाउने काम गर्नु
परिपत्रमा हालसम्मको निषेध आदेश कार्यान्वयनको समीक्षा गर्दै जनस्वास्थ्यमा नकारात्मक असर नपारी स्वास्थ्य मापदण्ड पालनाका साथ आर्थिक गतिविधि अगाडि बढ़ाउने सम्बन्धमा पूर्व तयारीमा जुट्न भनिएको छ। नेपाली सेनालाई कोविड 19 संक्रमण महामारीको रोकथाम नियन्त्रण र प्रतिकार्यमा भारतले आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ। प्रधान सेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जंगी अड्डामा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले भारतीय सेनाद्वारा सहयोग स्वरूप उपलब्ध गराइएको स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। निर्देशनालयका अनुसार नेपाली सेनालाई भेन्टिलेटर, आईसीयू, पीपीई सेट र एम्बुलेन्स लगायतका स्वास्थ्य सामग्री प्राप्त भएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
हेलो,
के गर्दैछौ?
हाम्रो बिहेको सपिङको लागि आएको नि बाबा मम्मीसँग।
ए हो र, अनि मेरो लागि के किन्दैछौ?
बाबा मम्मी यति हुनुहुन्छ के सोच्नुहुन्छ होला उहाँले। मलाई त कस्तो लाज लाग्छ, भरे राति बोलौँ न ल।
अहिले फ्री वाइफाई छ क्या अफिसमा, बुझ न, भरे कसरी गर्नु?
मेरो हुनेवाला श्रीमानज्यूलाई यति पनि थाहा छैन कि क्या हो? एनटीसी को अनलिमिटेड नाइट भोइस प्याक राति 10 बजेदेखि बिहान 6 बजेसम्म।
ए हो त है, मेरो वाइफ त कति स्मार्ट। अब त रातै
हाम्रो। अब रात तपाईको
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पशुपन्छीबाट मानिसमा सर्ने 10 रोगलाई प्राथमिकीकरणमा राखेको छ। मन्त्रालयको इपिडेमियोलोजी तथा सरुवा रोग महाशाखाले प्रथम जुनोटिक रोगको प्राथमिकीकरण राष्ट्रिय कार्यशाला गोष्ठीले पशुपन्छीबाट मानिसमा सर्ने 10 जुनोटिक रोगलाई प्राथमिकीकरणमा राख्ने निर्णय गरेको हो। पशुपन्छीबाट मानिसमा सार्ने रोगलाई जुनोटिक रोग भनिन्छ। महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले पशुपन्छीबाट मानिसमा सर्ने रोगको सूचीकृत गर्दा उपचार र नियन्त्रण गर्न सजिलो हुने बताउनुभयो। उहाँका अनुसार इन्फ्लुएन्जा, जुनोटिक इन्फ्लुएन्जा, सिजनल इन्फ्लुएन्जा, रेबिज, कोरोना भाइरस, लेप्टोस्पाइरोसिस, ब्रुसेलोसिस, साल्मोनेलोसिस, लेस्मिनियासिस, जुनोटिक क्षयरोग, सिस्टमोकोर्सिस लगायतका रोगहरू रहेका छन्। लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष 2078-79 को नीति तथा कार्यक्रममाथि आजदेखि छलफल शुरू भएको छ। नीति कार्यक्रमका विषयमा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभाभित्रको राजनीतिक गणितलाई विश्वास गर्ने र अराजनीतिक गणितमा विश्वास नगर्ने बताउनुभयो। राष्ट्रिय राजनीतिभित्रको विषयलाई सबै दलले स्वीकार गरेको भए यस्तो अवस्था सिर्जना नहुनेमा जोड़ दिनुहुँदै उहाँले संविधानमा भएको व्यवस्था प्रदेश सभाका सदस्यको संख्या गन्न नभई दलको समर्थनका लागि हो भन्ने नबुझ्दा द्वन्द सिर्जना भएको बताउनुभयो। मुख्यमन्त्री पोखरेलले बागमती प्रदेश बाहिरका प्रदेश मध्ये लुम्बिनी प्रदेशले कोविड 19 संक्रमितका लागि आइसोलेसन र कोरोना विशेष अस्पताल सबैभन्दा बढ़ी निर्माण गरेको बताउनुभयो। उहाँले प्रदेशमा 33.35% पूँजीगत खर्च भएको, दोस्रो चौमासिकमा 233 किलोमिटर सड़क विस्तार भएको, 64 किलोमिटर कालोपत्रे गर्ने तयारी भएको, 81 किलोमिटर सड़क कालोपत्रे भइसकेको, 544 पक्की कलवट निर्माण भएको, 428 ढलान गरेर सड़क निर्माण भएको, 8 पुल र 3 झोलुङ्गे पुल लगायतका काम सम्पन्न भएको सदनलाई जानकारी दिनुभयो। प्रदेश सरकारले वैशाखसम्ममा 50% हाराहारीको बजेट खर्च गरेको र प्रदेश र राजधानीको नामाकरण भएपछि नमूना प्रदेशका रूपमा स्थापित गर्न नमूना शहरका रूपमा गुरू योजनाको काम भइरहेको मुख्यमन्त्री पोखरेलले बताउनुभयो। प्रदेशसभाको बैठकमा धन्यवाद ज्ञापनको प्रस्ताव प्रदेशसभा सदस्य भूमिश्वर ढकालले गर्नुभएको थियो। कोविडका कारण स्वास्थ्य सावधानी अप्नाएर भए पनि मोरङ र सुनसरी जिल्लाका राष्ट्रिय गौरवका आयोजनाका निर्माण कार्यहरू सुचारू भएका छन्। विराटनगरबाट संवाददाता कुमोद अधिकारीको रिपोर्ट।
कोविडका कारण स्वास्थ्य सावधानी अप्नाएर भए पनि मोरङ र सुनसरी जिल्लामा विकास निर्माणका कामहरू सुचारू भइरहेका छन्। राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको हुलाकी राजमार्ग, पूर्वपश्चिम लोकमार्ग तथा कोशी राजमार्गमा स्वास्थ्य सावधानी अप्नाउँदै निरन्तर काम भइरहेको सड़क डिभिजन कार्यालय विराटनगरका प्रमुख पशुपति गेवालीले बताउनुभयो। त्यसै गरी हुलाकी राजमार्ग अन्तर्गत पर्ने विराटनगर रंगेली सड़क खण्डमा सड़क विस्तार गर्ने र पुल पुलेश्वर बनाउने कामहरू समेत अहिले धमाधम भइरहेका छन्। रंगेली सड़क खण्डमा काम गरिरहेका आजाद अन्सारीले समयमा काम सम्पन्न गर्ने गरी सामाजिक दूरी अप्नाएर मजदूरहरूले काम गरिरहेको बताउनुभयो।
सोसल डिस्टेन्स बनाएर अनि सब स्टाफहरूलाई मास्क पन्जा दिएर सेफ्टी दिएर काम गरिरहेछौ। काम राम्रो चलिरहेछ। अहिले समयभित्रै काम सकिने गरी हामी काम गरिरहेछौ।
अहिलेको अवस्थामा पनि विकास निर्माणको काम भएपछि स्थानीय समेत उत्साहित भएका छन्। रंगेली आठका शिवकुमार शाह,
रंगेली एरियामा राम्रै काम देखिरहन्छ, सुरक्षित अप्नाएर तीव्र गतिमै काम भइरहेको देखिएको छ। अनि त्यस कारणले गर्दा धेरै खुसी लागेको छ। यसले गर्दाखेरि तपाईँलाई समयमै बन्छ कि भन्ने एउटा आश छ, ठूलो आश छ।
यसरी स्वास्थ्य मापदण्ड अपनाउँदै विकास निर्माणका कामहरू हुन थालेपछि मजदूरहरूले समेत रोजगारी पाएका छन् भने अर्कोतिर योजनाहरू समेत समयमा सम्पन्न हुने देखिन्छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा रहेको पाठ्यपुस्तक अनुगमन केन्द्रीय समितिको आजको बैठकले पाठ्यपुस्तकलाई अत्यावश्यक सेवामा समावेश गरी ढुवानी गराउने निर्णय गरेको छ। आगामी असार 1 नयाँ शैक्षिक सत्र शुरू गर्ने तयारी भएकोमा निशुल्क उपलब्ध हुनुपर्ने पाठ्यपुस्तक कोरोना महामारीका कारण जारी निषेधाज्ञाले ढुवानीमा समस्या देखिएको छ। यसैगरी पाठ्यक्रम विकास केन्द्रले सूचना जारी गर्दै स्वीकृत पाठ्यपुस्तक मात्रै बिक्री वितरण र शिक्षण गराउन तथा नेपालको नयाँ नक्सा समावेश भएका पुस्तक मात्रै प्रयोग गर्न सबैमा आग्रह गरेको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले अनाधिकृत पाठ्य पुस्तक बिक्री वितरण गरेको पाइएमा कानून बमोजिम कार्यवाही गर्न केही दिन अघि निर्देशन दिनुभएको थियो। सोलुखुम्बुको सोलु दूधकुण्ड नगरपालिका 8 पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोबेड गाड़ीमा करेन्ट लाग्दा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन्। पोखरातर्फ जाँदै गरेको लोबेडमा राखिएको क्रेनले 33 केवी प्रसारण लाइनमा छुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा लोबेड चालक बढ़ी गंगा गाउँपालिका 5 बागलुङका 26 भूमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका करिब 24 रामबहादुर परियार रहे। डोटीको दिपायल सिलगढ़ी नगरपालिका 4 समूह गार्डमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। कैलालीबाट ब्रोइलर कुखुराका चल्ला र दाना बोकेको महेन्द्रा बोलेरो जीप आज दुर्घटना हुँदा कैलाली जिल्ला धनगढ़ी उपमहानगरपालिका 5 तारानगर बस्ने 50 जीप चालक हुकुम शाहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। जीप अनियन्त्रित भई सड़कबाट कम्तीमा 100 मिटर तल खसेको प्रहरीले जनाए। कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका बीच कैलाली र कञ्चनपुर जिल्ला स्थित सरकारी तथा सामुदायिक वनमा काठको चोरी तस्करी बढ़ेको छ। कोरोना महामारीको मौका छोपेर यति बेला वन क्षेत्रमा खयर र सालका रूख कटानी गरी चोरी तस्करी भइरहेको स्थानीयवासीले बताएका छन्। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी निषेधाज्ञाका बीच कैलाली र कञ्चनपुर जिल्ला स्थित सरकारी तथा सामुदायिक वनमा काठको चोरी तस्करी बढेको छ। कोरोना महामारीको मौका छोपेर यति बेला जिल्लाका विभिन्न सरकारी तथा सामुदायिक वनभित्र व्यापक मात्रामा रूख कटानीदेखि काठको चोरी तस्करी भइरहेको छ। वन कर्मचारी र सामुदायिक वनका पदाधिकारीको संरक्षणमा वन क्षेत्रमा खैर साल लगायतका रूख कटानी गरी चोरी निकासी भइरहेको स्थानीय वासीको आरोप छ।
काठ गोलिया धेरै चिरिसकेछन् र लुकाइसकेको अवस्था पनि छ।
खैर जस्तो अमूल्य चिज सिसम त्यो सालको रूखहरू पनि काटिएका छन्।
वनकै समितिका पदाधिकारीहरूको मिलोमतोमा तस्करी गरेर कमाउ धन्दा भइरहेछ।
पछिल्लो समय वन क्षेत्रमा सरकारी संयन्त्रको निगरानी घटेपछि मनपरी ढंगले रूख कटानी भएको देखिन्छ। वन जंगल विनाश हुने गरी रूख कटानी हुन थालेपछि चिन्तित देखिएका उपभोक्ताहरूले काठको चोरी तस्करी गर्नेलाई आपसी लेनदेनमा छोड्ने गरिएको भन्दै काठ तस्करलाई कडा कारवाही गर्नुपर्ने माग गरेका छन्।
विगतदेखि नै भइरहेको थियो भनौँ भनौँ, अब त्यसमा आवाज उठाए पनि अब त्यस्तै आपसी मिलाए जंगल नाश भयो भने फेरि हामीलाई गाह्रो हुन्छ।
कानूनले जे भन्छ त्यस्तै कारवाही दिनुपर्छ, माफी चाहिँ दिनु हुँदैन।
वन क्षेत्रमा यो बेला निगरानीमा कमी भएको हुन सक्ने देखिए पनि चोरी तस्करी बढेको जानकारीमा आएपछि निगरानी बढाउँदै काठ तस्करीमा संलग्न केहीलाई पक्राउ गरी कारवाही थालिएको सरकारी अधिकारीको भनाई छ। प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी भरत श्रेष्ठ सरकारका प्राय सबै संयन्त्र कोरोना रोकथाम तथा नियन्त्रणमा लागि परेको अवस्थाको फाइदा उठाउँदै वन जंगल मास्ने जो कसैलाई तत्काल कानूनी दायरामा ल्याउन जरुरी देखिन्छ। जगत साउथ, रेडियो नेपाल, धनगढी।
श्रीमतीको हत्या गरेको आरोपमा एक पुरूषलाई प्रहरीले आज पक्राउ गरेको छ। पालुङटार नगरपालिका सात च्याङलीका 44 वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमतीको हत्या गरेर मौरस्याङदी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो। उहाँले आज बिहान 24 वर्षीय श्रीमती सम्झना रेग्मीलाई गोर्खा र तनहु जोड्ने नयाँ पुल स्थित झोलुङ्गे पुलबाट फालेको देखिएपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए। नदीमा फालिएको भनिएको शवको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला परेको छैन। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको बलुचिस्तानमा आज बस दुर्घटना हुँदा कम्तीमा 18 जनाको मृत्यु भएको छ भने 42 जना घाइते भएका छन्। धार्मिक कार्यक्रममा सहभागी भएर फर्किएका तीर्थयात्रुहरू बोकेको बस तीव्र गतिका कारण दुर्घटना भएको हो। सड़क संरचना नराम्रो भएका कारण पाकिस्तानमा वर्षेनी हजारौंले दुर्घटनामा ज्यान गुमाउने गरेको तथ्याङ्क छ। अफ्रिकी राष्ट्र इथियोपियाको टिग्रे क्षेत्रमा भोकमरीका कारण 30,000 भन्दा बढ़ी बालबालिका मृत्युको जोखिममा रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघले 50,00,000 भन्दा बढ़ी मानिस बसोबास गर्ने टिग्रे क्षेत्रका 90% भन्दा बढ़ी मानिसलाई तत्काल खाद्य सहायताको आवश्यकता रहेको बताएको छ। इथियोपियाका प्रधानमन्त्री एवं सन् 2019 नोबेल शान्ति पुरस्कार विजेता अबी अहमदले गत नोभेम्बरमा टिग्रेमा रहेका विद्रोही समूहलाई निशस्त्र गर्न सेना पठाउनु भएपछि त्यहाँ झनै द्वन्द चर्किएको थियो। अब आर्थिक समाचार।
अर्थ मन्त्रालयले केन्द्र सरकारबाट जाने अनुदान कार्यान्वयनका लागि प्रदेश र स्थानीय तहलाई बजेट कार्यान्वयन मार्गदर्शन पठाएको छ। संघीय अनुदानलाई कसरी प्रदेश र स्थानीय तहले उपयोग गर्न सक्छन् र के विषयमा ध्यान दिनुपर्छ भन्ने जस्ता विषयहरूमा स्थानीय तहलाई 34 बुँदे र प्रदेश तहलाई 32 बुँदे मार्गदर्शन पठाएको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रालयको वित्तीय संघीयता समन्वय महाशाखाले मार्गदर्शन तयारी गरी पठाएको हो। संघीय सरकारले प्रदेश तथा स्थानीय तहलाई विशेष अनुदान, समपूरक अनुदान, समानीकरण र सशर्त अनुदान दिने व्यवस्था रहेको र अनुसार मार्गदर्शन पठाएको अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले जानकारी दिनुभयो। वित्तीय समानीकरण अनुदानको 1/4 हुन आउने रकम महालेखा नियन्त्रकको कार्यालयले स्थानीय संचित कोषमा भदौ 2, कार्तिक 2, माघ 2 र 2079 वैशाख 2 गते गरी 4 किस्तामा हस्तान्तरण गर्नुपर्नेछ। मार्गदर्शन अनुसार स्थानीय तहले चालू आर्थिक वर्षको आय व्ययको विवरण साउन मसान्त भित्र बुझाइसक्नुपर्नेछ। स्थानीय तहले उठाएको राजस्व खर्च मापदण्ड बनाउँदा प्रचलित कानूनलाई अनुसरण गरी बनाउनु पर्ने मार्ग निर्देशनमा उल्लेख छ। वित्तीय सेवालाई अपाङ्ग मैत्री बनाउनका लागि स्पष्ट नीतिगत व्यवस्था हुनुपर्नेमा सरकारवालाहरूले जोड़ दिनु भएको छ। शुक्रबार नेपाल आर्थिक पत्रकार संघ नाफिजले आयोजना गरेको अपाङ्गता मैत्री वित्तीय सेवा विषय अन्तर्क्रिया कार्यक्रमका वक्ताहरूले अपाङ्गता मैत्री वित्तीय सेवाका लागि थप स्पष्ट नीतिगत व्यवस्था हुनुपर्नेमा जोड़ दिनु भएको हो। कार्यक्रममा नेपाल राष्ट्र बैंकका डिप्युटी गवर्नर बमबहादुर मिश्रले अपाङ्गता भएकै आधारमा नीतिगत कारण देखाएर सेवाबाट वञ्चित गराउनु कार्यवाही कार्यवाहीको विषय भएको उल्लेख गर्दै नीतिगत अस्पष्टताको कारण देखाई सेवाबाट वञ्चित नगराउन बैंक तथा वित्तीय संस्थाहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुङ्गानाले अपाङ्गता भएका व्यक्तिहरूले तस्विर डेटाहरूमा भएका सूचनालाई कसरी पढ्न सक्छन् भन्नेमा ध्यान दिनुपर्ने आवश्यकता उल्याउँदै अपाङ्गता भएका व्यक्तिहरूले समेत त्यस्ता सेवा लिन मिल्ने गरी आवश्यक प्रबन्ध गर्नुपर्नेमा जोड दिनुभयो। कार्यक्रममा नेपाल स्टक एक्सचेन्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद, नेपाल नेत्रहीन संघका वरिष्ठ उपाध्यक्ष खोमराज शर्मा लगायतले वित्तीय क्षेत्र प्रविधि मैत्री भए पनि दृष्टिविहीनहरूले प्रविधिको प्रयोगका लागि सामान्य व्यक्ति सरह सुविधा पाउनबाट वञ्चित भएको गुनासो गर्नुभएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मार्फत आगामी आर्थिक वर्ष 2078-79 ताप्लेजुङ जिल्लाका 29 आयोजना समेटिएका छन्। छनौट भएका आयोजनाहरूमा मन्त्रालयले आवश्यक बजेट समेत विनियोजन गरेको छ। नागरिक उड्डयन प्राधिकरण मार्फत सुकेटार विमानस्थलको जग्गा अधिग्रहणको लागि 5 करोड़ बजेट विनियोजन गरिएको छ। शुक्रबार नेपाली बजारमा सुनको भाव तोलामा 600 रूपियाँले वृद्धि भएको छ। बिहिबार 93,900 रूपियाँमा कारोबार भएको छापावाल सुन शुक्रबार प्रति तोला 94,500 रूपियाँ र तेजाबी सुन 94,000 रूपियाँमा कारोबार भएको छ। शुक्रबार चाँदीको भाव तोलामा 15 रूपियाँले बढ़ेर कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
आर्थिक समाचारमा हुनुहुन्थ्यो भुवन आचार्य। अब मौसम। बंगालको खाड़ी आसपासमा विकसित भएको न्यून चापीय क्षेत्रका कारण आजदेखि नेपालको पूर्वी भूभाग प्रदेश नम्बर 1, प्रदेश नम्बर 2 र बागमती प्रदेशमा मनसून आगमन भएको छ। मौसम पूर्वानुमान महाशाखाका मौसमविद राजु प्रधानंगले आगामी साता मनसून सक्रिय भई देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको बताउनुभयो। मौसम पूर्वानुमान महाशाखाले आज विशेष मौसम बुलेटिन मार्फत आवश्यक सतर्कता अपनाउन पनि सबैमा अनुरोध गरेको छ। नेपालमा सामान्यतया मनसून जून 13 भित्रिने र अक्टोबर 2 बाहिरिने गरेको छ। दक्षिण एसियाली जलवायु दृष्टिकोण मंचले आगामी मनसून अवधिमा नेपालका धेरै जसो भूभागमा सरदरभन्दा बढ़ी वर्षा हुने आकलन गरेको छ। हाल देशको पूर्वी भूभागमा पूर्वीय वायु तथा मध्य र पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ। आज देशभर सामान्यदेखि पूर्ण बदली रहेको र धेरै स्थानहरूमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम तथा गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 29.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 20.5 डिग्री सेल्सियस, वर्षा 3.2 मिलिमिटर। काठमाण्डुको अधिकतम तापक्रम 28.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.2 डिग्री सेल्सियस, वर्षा 24.4 मिलिमिटर। पोखराको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.1 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 32.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस, वर्षा 18.2 मिलिमिटर। र दिपायलको अधिकतम तापक्रम 32.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस र वर्षा 2.3 मिलिमिटर रहेको छ। समाचारको अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। धनुषाको मुखिया पट्टिमु सहरनिया गाउँपालिकामा पोखरीमा डुबेर 5 बालिकाको मृत्यु। देशमा आवश्यक जनशक्तिको लेखाजोखा गरेर शैक्षिक नीति बनाउन सम्बद्ध निकायलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशन। नेपाली कांग्रेसका प्रदेश सांसद कृष्णचन्द्र नेपालीद्वारा गण्डकी प्रदेशमा मुख्यमन्त्रीका लागि दावी पेश। नेपालमा आज 5,225 जना कोरोना संक्रमण मुक्त, थप 3,750 नयाँ संक्रमण पुष्टि, 67 जना संक्रमितको मृत्यु। आर्थिक गतिविधि चलायमान हुने गरी कार्ययोजना बनाएर अघि बढ़न 77 जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको निर्देशन। र पाकिस्तानको बलुचिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा 18 जनाको मृत्यु, 42 जना घाइते। हवस् त, साँझ 7 बजेको समाचार पूरा भयो। रेडियो नेपाल सुन्दै रहनुहोला। नमस्ते।